حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين يدعو المستكبرين ويرفع المستضعفين ويهلك ملوكا ويستخلف آخرين قاسم الجبارين ومدرك الهاربين والصلاة والسلام على أشرف الأنبياء والمرسلين رحمة للعالمين شفع المذنبين سيدنا ومولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. لسيما بقية الله العظيم في الأراضين روح وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم. يريدون ليطفئوا نور الله بأفواههم والله متم نوره ولو كره الكافرون. هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله ولو كره المشركون. دب محمد وعلى عزیزان محترم، ہماری گفتگو عشر قبل میں حقیقی اور تخریبی انتظار کے عنوان سے ہو رہی تھی، کہ جس کی سات مجالس آپ نے آپ میں سے کچھ مومنین نے سماعت فرمائی ہیں. آج اور کل اسی عشرے کی مجالس کی تکمیل ہے، اور آج جن مرحومین کے ایصال ثواب کے نام آپ کے سامنے پڑھے گئے، ان کے ایصال ثواب کی بھی آج مجلس اعضاء منعقد کی جا رہی ہے. سورہ صف کی آٹھویں اور نویں آیت کے ذیل میں اللہ تبارک و تعالی حقیقی اور تخریبی انتظار کے موضوع پر ہماری توجہات کو مبذول کرا رہا ہے. اصلی اور تخریبی انتظار ان معنی میں کہ جب ایک چیز اپنی افادیت کھو دے، اس کا مقصد استعمال یا مقصد تخلیق گم ہو جائے، تو اس کے وجود سے حاصل ہونے والے ثمرات، فوائد، برکات انسان بہرہ مند نہیں ہو سکتا. یعنی جب ایک چیز اپنی افادیت کھو دے، اس کا استعمال کا ہدف نامعلوم ہو جائے کسی بھی وجہ سے، یا انسان اس کے تخلیق کے ہدف سے غافل ہو جائے، اس کا مطلب یہ ہے کہ انسان اسے استعمال نہیں کر سکتا. جب استعمال نہیں کر سکتا، تو اس کے وجود سے حاصل ہونے والے فوائد و برکات و ثمرات کو بھی اس سے بھی محروم رہ جائے گا. حقیقی انتظار وہ ہے کہ جو ہمیں امام زمانہ سے منسوب کر دیتا ہے، متصل کر دیتا ہے. تخریبی انتظار کب ہوتا ہے؟ کہ جب حقیقی انتظار کی افادیت گم ہو جائے. جب انسان حقیقی انتظار کے جو بنیادی نکات ہیں اس پہ عمل پیرا نہ ہو، یعنی خود بخود وہ انتظار ایسا ہو جائے گا کہ آپ اپنے زمانے کے امام کے لیے اپنے آپ کو تیار نہ کر سکیں. لہذا ہماری گفتگو مسلسل ہو رہی ہے، اس پہ ہم نے مختلف موضوعات پر روشنی ڈالی ہے. صرف اشارتاً جس सूरे का इंतखाब किया गया और जिन आयात को मौजूए बहस बनाया गया उनके बारे में कदर मुख्तसर अंदाज से मैं चाहता हूँ कि अपने नए सामईन के लिए खुलासा पेश कर सकूँ। दुरूद जी मोहम्मद आल मोहम्मद। सूरे सफ़ में अल्लाह ताला इरशाद फरमा रहा है, युरीदूना लियुतफिउ नूरल्लाहि बिअफवाहिहिम, ये चाहते हैं, इन्होंने गुमान किया है, ख्याल कर लिया है, जहनों में इनके बात फिट हो गई है, क्या कि ये अल्लाह के नूर को अपने मुंह की फूंकों से बुझा डालेंगे। वल्लाहु मुतिम्मु नूरिही, लेकिन अल्लाह अपने नूर की तकमील करने वाला है, तमाम करने वाला है, हिफाजत करने वाला है। वलौ करिहल काफिरून, ख्वाह काफिरों को ये बात कि वो चाह रहे हैं नूर इलाही को बुझाना, और बुझाना भी कैसे चाह रहे हैं, मुंह की फूंकों से, किसको, नूर इलाही को। तवज्जो रखिएगा, ये बात काफिर को कितनी ही नागवार क्यों ना गुजरे, वल्लाहु मुतिम्मु नूरिही, अल्लाह ने अपने नूर की तकमील करनी, उसे बचाना है। उसके बाद कहा हुवल्लज़ी अरसला रसूलहू, वही अल्लाह जो काफिरों के साजिशों के मुकाबले में अपने नूर की तकमील करना चाहता है, उसी ने अपने रसूल को बिलहुदा व दीनिल हक, हिदायत और दीन हक के साथ भेजा, लियुज़हिरहु अला दीन कुल्ले, ताकि वो इस दीन को तमाम आदियान आलम पे गलबा दे दे। वलाउ करे हल मुशरिकून, खाम मुशरिकों को ये बात कितनी ही नागवार क्यों ना गुजरे। तो इन दो आयात में दर हकीकत एक ऐसे बुनियादी और ज़रीफ़ नुक्ते की जानब हमारी तवज्जो को मबजूल कराया गया, और मैंने अर्ज़ किया था कि हज़रत ईसा अलैहिस्सलाम अपने बाद आने वाले नबी की बशारत दे रहे हैं, इन्नी मुसद्दिकन लिमा बैन यदय्य मिनत तौरात व मुबश्शिरन बिरसूलिन याती मिन बाद इस्मुहु अहमद। सूरह सब में, इसी सूरह में आगे जाके आप तिलावत कीजिएगा, तर्जमा पढ़िएगा, तो फिर आपको लुत्फ आएगा कि हकीकी इंतज़ार किसे कहते हैं, ये हमने क्यों इन आयात का इंतखाब किया है। ये दो आयात लुब लबाब हैं, खुलासा हैं, मरकजी ख्याल पेश कर रही हैं। फिर कहा कि मैं तौरात की तस्दीक करने वाला हूँ और मेरे बाद जो रसूल आने वाला है उसकी बशारत देके जा रहा हूँ, जिसका नाम अहमद होगा। चुनाचा ये ईसाई और यहूदी दोनों रसूल अकरम का इंतज़ार कर रहे थे, और इनकी कुतुब दीनिया में ये बात मौजूद थी, लिखी हुई थी, ये नबी आएगा उसकी निशानियां तक लिखी हुई थी। और मैंने कहा सफ़र तजारत शाम में हज़रत अब्दुल मुत्तलिब के साथ या हज़रत अबू तालिब अलैहिम सलाम के साथ ये वाक़ियात रोनुमा हो चुके हैं कि लोग अपने अपने दीर या गिरजाघर या माबद व इबादत खाना बना के बैठे थे कि यहाँ से वो आखिर ज़मान का नबी गुजरेगा, आखिरी नबी गुजरेगा, लिहाजा उसके दीदार के लिए, उसके हाथ पर बायत करने के लिए, उसका कलमा पढ़ने के लिए लोग कई कई सालों राह में बैठे हैं। तवज्जो रखिएगा, इंतज़ार कर रहे थे कि ऐसा नबी आएगा, और उलमा अपनी आवाम को मुसलसल अप टू डेट कर रहे थे कि जनाब आप जो हैं एक रसूल का इंतज़ार करें जो आकर इंसानियत को इर्तका की मनाजिल से हमकिनार करेगा। लेकिन क्या हुआ, जो ये इंतज़ार करने वाले थे शबरूद, इनके झगड़े होते थे, इनमें लड़ाइयाँ होती थी, एक कहता था नहीं हम उसी दिन पे कायम है, कहता था नहीं हम उसी कानून पे चलेंगे, हम उसी शरीयत पे चलेंगे जब मूसा लेके आया, अब हमें कोई ज़रूरत नहीं है। यानी नबी अपनी ज़बान से बता के जा रहा है, तवज्जो रखिएगा, नबी अपनी ज़बान से बता के जा रहा है, देखो मेरे बाद एक रसूल आने वाला है, एक हादी आने वाला है, एक हिदायत करने आने वाला है, लेकिन फिर भी लोग उसकी बात सुनने के लिए तैयार नहीं थे। तो इन लोगों में और उन लोगों में जो गदीर खुम के मैदान में मनकुन सदा सुन के भूल गए, कोई फर्क नजर नहीं आएगा, कोई फर्क नजर नहीं आएगा। नबी अपने बाद हिदायत का इंतजाम करके जा रहा है। और किसी मौके में मैंने अर्ज किया था, शायद यहां पर या किसी और अशरे में, कि आप कहते हैं कि रसूल अल्लाह अफजलुल अंबिया हैं, ताईदार रसूल हैं, सरवरे कायनात हैं, तो यकीनन आप सलवातुल्लाह अलैहि की अकल भी यकीनन सबसे आला अरफा और अकमल और अतम और सबसे ज़्यादा जामे होगी, इससे बढ़कर किसी और इंसान की अकल नहीं हो सकती। तो यहाँ पे एक नुक्ता दे के जा रहा हूँ ताकि मौजू को आगे बढ़ा सकूँ। हजरत मूसा अलैहिस्सलाम 30 रातों के लिए अल्लाह ताला ने आपको अपने दरबार में बुलाया, अपनी बारगाह में बुलाया, मूसा आ जाइए कोहे तूर पर, आपसे बातें करेंगे, हम कलाम होंगे। हज़रत मूसा चले गए और 10 रातों का और इजाफा किया। हज़रत मूसा 10 रातों का इजाफा बाद में हुआ है, लेकिन जो ऑफिशियल इनविटेशन आया अल्लाह की तरफ से वो 30 रातों का आया। ववादना मूसा 30 लैलतन, ववादना वादा किया, इनविटेशन जो दिया अल्लाह ने 30 रातों का दिया। ववादना मूसा 30 लैलतन अतममनाहा बिअश्र, बाद में 10 रातों का इजाफा किया। तो हजरत मूसा 30 रातों के लिए एक माह के लिए जा रहे हैं, लेकिन अपना नायब वसीओ जानशीन छोड़ के जा रहे हैं। एक तरफ आप कहते हैं रसूल अल्लाह वजन हैं, और एक तरफ ये कहते हैं कि जनाबे मूसा अलैहिस्सलाम अपना सफ़ीर नायब और खलीफा जानशीन छोड़ के जा रहे हैं, और दूसरी तरफ आप ये कहते हैं हमारा नबी सबसे ऊपर है, तो जब वो जा रहा है तो क्या बगैर हादियों और रहनुमा छोड़ के जाएगा? या तो आप ये कहें कि नाऊज़ु बिल्लाह हमारा रसूल अफजल नहीं, उसे पता ही नहीं था कि मैं जा रहा हूँ, लिहाजा बगैर हादी और रहनुमा के छोड़ के चलो, जिसको चाहे इंतखाब करो। वहाँ हजरत मूसा दर हकीकत हादी और रहनुमा छोड़ के जा रहे हैं, एक माह का फासला है, लौट के आ जाऊँगा, लेकिन बगैर हादी और उम्मत के, बगैर हादी और रहनुमा के उम्मत को नहीं छोड़ा। तो ये कैसे मुमकिन है जो अफजल अंबिया हो वह पूरी दुनिया को बगैर हादी और रहनुमा के छोड़ के चला जाए? दुरूद भेज मोहम्मद वाले मोहम्मद। तो ये इंतजार कर रहे थे, लेकिन बाद में यही लोग मुनकिर हो गए। फलम मजा अहमुल बयनात, जब जिस रसूल की बशारत दी जा रही है, जब वो वादे निशानियां लेकर आ गया, कालू हादा सिहरुन मुबीन, ये तो खुला हुआ जादू है। और बातिल का एक अंदाज ये होता है तागूत का, अल्लाह वली उल्लदीना आमनु युखरजुह मिन ज़ुलमातिन नूर, अल्लाह वली है ईमान वालों का, तारीकों से निकाल कर नूर की तरफ ले जाता है। लेकिन जो काफिर हैं उनके अवलिया कौन है? तागूत। तागूत यानी इनकार करने वाले सरकश अफराद, खुदा के निज़ाम के इमाम के निज़ाम में, निज़ाम विलायत और इमामत के मुकाबले में खड़े होने वाले अफराद जो तागूत कहलाते हैं। अब अगर उसको इस्तलाही तौर पर और लुगवी तौर पर खोलने की कोशिश करूँगा तो बात बहुत दूर तक निकल जाएगी, सिर्फ इतना ही काफ़ी है। ये कौन अफराद हैं? ये अपना निज़ाम लेकर आ रहे हैं। तो खुदा कह रहा है कि देखो, ये जो हम हिदायत का सिलसिला कर रहे हैं, इसके मुकाबले में एक गिरोह आ जाएगा। वो गिरोह क्या काम करेगा? वो आके प्रोपेगेंडा करेगा। तागूत का, दुश्मन का, अदू का एक अंदाज यह है मुखालफत का कि जब इल्मी बात का इल्मी जवाब बन नहीं पड़ता तो फिर वो ओछे हथकंडों पे उतर आता है। फातू बेसूरत में मिसले, एक सूरत का जवाब ले आओ, एक आयत का जवाब ले आओ, नहीं लेके आ सके, क्या हुआ? ये तो साहिर है, ये तो काहिन है, ये तो जनो मर्द में जुदाई डालता है, इसकी बात नहीं सुनो। यहाँ पर भी ये फलम्मा जा अहमुल बय्यना, जिसकी बशारत हज़रत ईसा अलैहिस्सलाम दे रहे थे, जब वादे निशानियाँ लेकर आ गया कि मैं ही नबी हूँ, मान लिया सबने ये नबी है, तो फिर क्या हुआ? कालू हदा सिर्फ हम उम्मीद, ये तो खुला हुआ जादू। यानी इल्मी बात का इल्मी जवाब जो ना दे, समझ जाए कि वो ताहूद की राह पर गामजन है। कुरान ने दावत दी है किन लोगों को? तवज्जो रखिएगा, देखिए कुरान अपने मुखालिफीन को भी इल्मी राह, नॉलेज के जरिए से दलील, इस्तदल, आर्ग्यूमेंट को इस्तेमाल करने की दावत देता है। मालूम है अल्लाह को नहीं ला सकते, लेकिन फिर भी कह रहा है कि अगर दावे में सच हो, फातु बिसूरत मिन मिस्लिह, एक सूरत का जवाब ले आओ, छोटी सूरत, इन्ना आताइना कल कौसर लटका दिया, इसका जवाब ले आओ, एक सूरत का जवाब ले आओ। तो जो लोग इल्मी बात का इल्मी जवाब नहीं दे पाते, प्रोपेगेंडा करते हैं, वो तागूत की राह पे गामजन होते हैं। तो ये लोग भी इंतज़ार कर रहे थे। और फिर मैंने एक और वाकया नकल किया था और इस ज़माने के मुंतजरीन के इंतज़ार से जोड़ा था कि लोग कूफे में इमाम हुसैन अलैहिस्सलाम को खत लिख रहे थे, सुलेमान बिन सूरत खुदाई रसूलुल्लाह के सहाबी हैं, कोई मामूली फ़र्द नहीं है। और बहुत से असहाब थे, बहुत से ताबईन थे जिन्होंने ख़त लिखकर इमाम हुसैन को बुलाया अवामुन्नास से कि अमीर शाम ने ये मुखालफतें की हैं, लिहाजा इमाम हुसैन आप तशरीफ़ लाइए और हम आपका साथ देंगे, तैयार है। अब मुंतज़िर थे, इमाम हुसैन ने अपना सफ़ीर भेजा, नायब भेजा और कहा कि जाओ और जाकर तुम हालात का जायज़ा लो और हमें रिपोर्ट दो, गुजारिश पेश करो कि क्या हो रहा है। ये लोग इंतज़ार कर रहे थे, हज़रत मुस्लिम बिन अकील अलैहिस्सलाम गए और वहाँ जाके उन्होंने हालात का जायज़ा लिया और फिर जो कुछ भी बैत ली गई 18,000 के करीब एक तारीख के मुताबिक, रिवायत के मुताबिक, उसकी गुजारिश जो है वो इमाम हुसैन अलैहिस्सलाम को लिख के भेजी, मरहूम फरमाई। और फिर इमाम हुसैन ने कूफे की जानिब अपना सफ़र शुरू किया मक्के से। ये जो इंतज़ार कर रहे थे, अब जब हाकिम वक्त वालिए कूफा जब वहाँ आया तो इसने नकाब लगाई हुई थी और लोग समझे कि इमाम हुसैन अलैहिस्सलाम आ गए और इसके पीछे पीछे लब्बे क्या हुसैन, मौला खुश आमदीद, मौला जिंदाबाद, मौला हम आपके साथ साथ हैं। ये अल्फाज मेरे हैं, तारीख़ के नहीं हैं, कि जिसका इंतज़ार हो रहा था वो इमाम आ गया, वो हादी आ गया, वो रहनुमा आ गया, वो इंतज़ार ख़त्म हो गया। लेकिन जब एक मुकाम पर जाके उसने अपने चेहरे से नकाब हटाई और कहा कि मैं कौन हूँ, हुसैन नहीं हूँ, और अब तुमको बताऊंगा कि तुम ये जो मेरे पीछे पीछे आ रहे हो हुसैन समझकर, तो अब तुमको सज़ा दी जाएगी। अब यहाँ से इसने कत्ल गारत पकड़ दकड़ जिंदानों में डालना, पाबंदी सलासर करना शुरू किया। अब यहाँ से लोग मुस्लिम बिन अकील के साथ छोड़ने लगे, वो भी इंतज़ार कर रहे थे, लेकिन इंतज़ार हकीकी नहीं था, लिबास से धोखा खा गए। तवज्जो रखिएगा, सवारी से धोखा खा गए। कैसे धोखा खा गए? उसने नकाब लगाई हुई थी, सवारी से धोखा खा गए, लिबास से धोखा खा गए। इस जमाने में भी आपको, अब वो चाहता था कि इमाम हुसैन के साथ ना हो, वो आया और उसने आके धोखा दिया और वो कामयाब हो गया और लोग मुतनफ़िर हो गए, लोग दूर हो गए, मुंतशिर हो गए, रास्ता छोड़ दिया, इमाम हुसैन की जो बैत की थी उसको तोड़ दिया, नाकिस हो गए। हम भी इंतजार कर रहे हैं, फिर दोबारा हजरत मूसा के जमाने में ले जाऊंगा। 30 रातों के लिए हजरत मूसा गए, 40 रातों को मुकम्मल करने के लिए अल्लाह ने 10 रातों का इजाफा किया। नाइब मौजूद, खलीफा मौजूद, जानशीन मौजूद, हारून मौजूद, अकलमंद इंसान, लेकिन लोगों ने बात नहीं सुनी। तो क्या हुआ? सामरी जैसे फर्द के चुंगल और दामन में गिरफ्तार हो गए। कोई मामूली आदमी नहीं था, पढ़ा लिखा आदमी था। गैबत मूसा, गैबत अरबईन मूसा, 40 रातों की गैबत मूसा की गैर मौजूदगी, आप जो भी जिस ताबीर से भी इसको मौसूम करें, वहां पे सामरी जैसे अफराद नमूदार होते हैं और दीन की बुनियाद यानी तौहीद को बदल कर गौसाला परस्ती और बुत परस्ती में तब्दील कर देते हैं। यहां पर भी 260 हिजरी में मेरे 11वें इमाम की शहादत होती है, उसके कुछ साल बाद इमाम पर्दे गैब में चले जाते हैं, गैबत सुगरा होती है, गैबत खुबरा होती है। उस वक्त से लेकर आज तक लिबासों से धोखा मत खाइए, अगर कहीं खाया तो लिबासों से धोखा खाया। दोस्तों की बात छोड़िए, दुश्मन का काम ही साजिशें करना है, दुश्मन से दोस्ती की, रफाकत की, हाथ बढ़ाने की, एक दस्तरखान पर बैठ के खाने की उम्मीद नहीं की जा सकती। दुश्मन का काम ही यही है कि वह साजिशें करे हमारे खिलाफ। लेकिन हमारे अपने क्यों धोखा खा रहे हैं? हमारे अपने क्यों इस्तेमाल हो रहे हैं? हमारे क्यों हाथ का खिलौना और बाजीचा अतवाल बने हुए हैं? ये समझने की बात है। तो 40 रातों में तौहीद बदल डाली। जब हजरत मूसा आए, अपने अलवत मतलब सर पीट लिया, ये क्या हो रहा है? हजरत हारून की दाढ़ी को पकड़ के घसीटा, तूने हुक्म दिया था कि ये ऐसा ऐसा करें? कहा कि नहीं, मैं तो मुसलसल हिदायत कर रहा हूं। तो गैबत कुबरा में कितनी दुश्मन कोशिशें कर रहा है। लिहाजा हकीकी इंतजार ये है कि जो बुनियादी नुकात हैं दीन के, जो रूह दीन है, जो विलायत है, जो फलसफा इंतजार है, अगर उसको नहीं समझा, उसको हज़्म और दर्क नहीं किया, उसके मुताबिक अगर अमल नहीं किया, तो फिर हमारा इंतज़ार हकीकी इंतज़ार नहीं होगा, वो तखरीबी इंतज़ार में तब्दील हो जाएगा। लिहाजा ज़रूरी है कि लिबासों से, चेहरों से, ज़बानों से, टाइटल से, उनवाना से, अलकाबा से, जहो हशम से धोखा मत खाइए। ये तारीख है और तारीख आपको आईना दिखाती है, जैसे आप होते हैं आपका सरापा आईने में नजर आता है। आईना न झूठ बोलता है न सच बोलता है, न धोखा देता है न चापलूसी करता है। जैसे आप हैं वैसे ही आपका अक्स है, जैसे आप हैं वैसे ही आपका सरापा है। तारीख आईना है कि उसमें देखो कि तुम कहाँ खड़े हो। मूसा की कौम के साथ खड़े होके देखो, पता चल जाएगा। करबला वालों के साथ खड़े होके देखोगे तो पता चल जाएगा मेरा ईमान, मेरी आज़ादारी, मेरा गम, मेरी खुशी क्या अहले बैत के साथ है या नहीं है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। तो गुफ्तगू यहाँ तक पहुँची थी हमारी कि अल्लाह ताला ने हिदायत और तकवीनी और तशरीही के तहत निज़ाम इमामत को जारी और सारी रखा हुआ है। तकवीनी में बयान कर चुका हूँ, अब जो हजरात रुजू करना चाहते हैं गुज़िश्ता मबाहिस की तरफ, इंटरनेट पर ये गुफ्तगू आ जाएगी shiatv.net पर, वहाँ से आप इसको डाउनलोड करके सुन सकते हैं, ताकि पूरा जो अशरे का ख़ुलासा है 7 दिन का वो आपके समात आलिया तक मुंतकिल हो जाए। अल्लाह ताला तकवीनी तौर पर भी और तशरीही तौर पर भी विलायत सुगरा में इमाम 4 नायबीन के ज़रिए से नामजद कर रहे हैं, नाम लिख के दे रहे हैं कि ये 4 आदमी मेरी तरफ से तुम पर हुज्जत हैं। और फिर गैबत कुबरा के लिए इमाम ने फुकाह मुज्तहिदीन की तरफ रुजू करने का हुक्म दिया हुआ, अम्मल हवादिसुल वाकिया फरजऊ फीहा इला रुवात अहदीस ने, इस पर भी हम तफसील से रोशनी डाल चुके हैं कि ये जो अम्र दिया है इमाम ने, ये जो हुक्म दिया है इमाम ने, ये क्यों दिया है, किन हालात में दिया है, क्या सिर्फ फ़िक़ही मसाइल के लिए दिया है कि नमाज रोज़े के लिए, नहीं बल्कि इससे भी बढ़कर फ़िक़ही मसाइल के लिए। तो 11वें इमाम का कौल अभी मैं दोबारा आपकी समाअत की नज़र करूँगा तकरारी तौर पर, वो तो अपनी जगह है। इमाम अब फ़िक़ही मसाइल से बाला तर होकर, इसलिए कि आपने उस इमाम का इंतज़ार करना है और कर रहे हैं जो बैनुल अक़वामी सतह पर तमाम उम्मतों का, मिलल और नहल का, कौमों का, कबीलों का, इंसानों का, चरिंद का, परिंद का, शजर का, हजर का, समा का, ज़मीन का, यानी जो कुछ भी अल्लाह ने खल किया है सबका इमाम है। इमाम मुबीन का मतलब ही है, इमाम सादात जाफरी नहीं है, इमाम सादात हसनी नहीं है, इमाम सादात बारहा नहीं है, इमाम सादात अमरोहा नहीं है, इमाम सादात खैरतल नहीं है। इमाम मुबीन का मतलब यह है कि तमाम जो इस वक्त रूह ज़मीन पे मौजूद हैं गैबत सुगरा के आगाज़ से लेकर ज़हूर आखिर इमाम ज़माना अलैहिस्सलाम तक, उसके लिए ज़रूरी है कि अपने आप को उस सतह पर ले जाओ। यमलाउल अर्व किस्तन वादला कमा मुलियत ज़ुल्मन वजौरा, वो ज़मीन को आले एबा के अतराफ़ में गली कूचों को नहीं, फेडरल बी एरिया के इलाके को नहीं, ज़िला वस्ती को नहीं, शहर कराची को नहीं, सूबे सिंध को नहीं, पाकिस्तान को नहीं, खित्ते को नहीं, बर्र आज़म को नहीं, यमलाउल अर्ज़ा जहाँ जहाँ अर्ज़ का इतलाक होगा और जहाँ जहाँ ज़ुल्म व सितम नज़र आएगा क्या करेगा, वो अदल व इंसाफ से भर देगा। यानी बैनुल अक़वामी सतह पर ले जाकर सोचने की कोशिश करो अपने आप को। खानकाहों से निकलो, महदूद चार दीवारियों से बालातर होकर अपनी अकल व फिक्र व कल्ब व ज़मीर व ज़हन को ऊंचा करने की कोशिश करो, ताकि तुम उसके साथ यावर व अंसार बन सको। छठे इमाम फरमा रहे हैं दुआ अहद में, अल्लाहुम्मा जअलना मिन अंसार ही व आवाने, तवज्जो रखिएगा, मेरे छठे इमाम क्या करें कि चाहते हो कि अपने इमाम के साथ उठो, जंग करो, खून हुसैन का बदला लो। माशाल्लाह से आप यहाँ पर, मुझे इल्म है कि यहाँ पर एक कमेटी है जो दुआ नदवा पढ़ती है, उसमें एक जुमला है, आइना तालिबो बिदबिल मकतूल बिकरबला, कहाँ है जो मकतूल करबला का इंतकाम लेगा। अब जो हुसैनी है वो ताड़ा रहा है कि मेरा 12वां इमाम आएगा, वो आकर इंतकाम लेगा। जिसको भी दर्द है इमाम हुसैन के मसाइब का, जो अज़ादार है हकीकी माना में, सच्चा आदादार सोगवार है, वो इमाम का इंतजार कर रहा है। अब इमाम आकर जुल्म सतम का क्या करेगा, मुकाबला करेगा। तो उसके लिए तैयारी करनी है, उसके लिए अपने आप को आमादों तैयार करना है। लिहाजा इमाम के साथ अपने आप को तैयार करने की कोशिश करो ताकि जब वो आए। तो छठे इमाम कहते हैं अगर चाहते हो लड़ना तो फिर दुआ अहद पढ़ो 40 दिन दुआ अहद नमाज फजर के बाद, और उसके बाद आखिर में को अल अजल अल अजल या मौला या साहिब जमान, अल अजल अल अजल या मौला या साहिब जमान, अल अजल अल अजल या मौला या साहिब जमान। बाद उलमा ने इसकी तफसील में लिखा है ये जो हाथ मार रहे हो ये बमंजिले बैअत बा इमाम जमान अलैहिस्सलाम है। यानी मौला सोते में नहीं पढ़ो, ऊँगते में नहीं पढ़ो, जागते हुए अगर अब दुआ में सो भी रहे थे तो अब जाग जाओ। मौला बेदार हूँ मैं, आगा हूँ, रेडी हूँ, तैयार हूँ, आई एम वेटिंग फॉर यू, इंतज़ार कर रहा हूँ। शोखी नहीं है, मजाक नहीं है। ऐसा नहीं कि इमाम ने कहा सवाब की नियत से पढ़ लेना तो उड़ जाओगे। हमने कहा चलो भाई हमने कौन सा लड़ना है भिड़ना है, हमने कौन सा इमाम के साथ कौन जंग में जाएगा कौन लड़ेगा इमाम के, इमाम कहने सच्चे हुसैनी हो गए तो फिर इमाम के लिए तैयार करोगे अपने आप को। तो वहाँ पे क्या कहते हैं, इमाम ने कहा कि अगर मर भी जाओगे तुम्हारे और इमाम के जहूर के दरमियान मौत हायल हो जाएगी तो रोज़ क़यामत और रोज़ जहूर तुम्हें कब्र से उठाया जाएगा। उठो, कहा था ना वादा किया था ना इमाम से कौल, इमाम को जबान दी थी, चलो। तो इस तरीके से तैयारी का हुक्म दिया गया है, इमाम के लिए तैयारी करना है। तो तकवीनी तौर पर भी और तशरीई तौर पर भी इमाम इफादा इल्म कर रहा है। अब इफादे पे भी मैं गुफ्तगू कर चुका हूँ, मैं जाहिर बात है अगर मैं खुलासे पेश करूँगा तो ये वक्त ख़त्म हो जाएगा, मैं थोड़ा सा और आगे ले जाना चाह रहा हूँ। तो इस ज़माने में भी हम मुंतज़िर हैं, कहीं ऐसा ना हो कि हमारा इंतज़ार हकीकी इंतज़ार ना हो और हम पीछे रह जाएं। ज़्यादा ज़रूरी है कि हम चेक करें, देखें, जांच पड़ताल करें कि हमारा इंतज़ार हकीकी इंतज़ार है। और चूँकि आज एक मजलिस और कल आखिरी मजलिस होगी हकीकी इंतज़ार से मुतालिक, कल मजीद कुछ नुकात अर्ज़ करूँगा, आज दो तीन नुकात आपकी खिदमत में अर्ज़ करना चाहता हूँ। दुरूद भेजिए मोहम्मद वाल मोहम्मद। तो इमाम ने कहा कि आलमी सतह पर फ़िक़ही मसाइल से पहले फ़िक़ही मसाइल के बारे में एक जो रिवायत मैंने पढ़ी है हमारे 11वें इमाम की सूरह बकर की आयत नंबर 178 178 के ज़ेल में तफ़सीर बुरहान में ये रिवायत मौजूद है। 11वें इमाम अपने ज़माने में, अभी गैबा शुरू नहीं हुई है, अब मुझे इल्म नहीं है कि ये कौन से सन की रिवायत है कि इमाम पैदा हो चुके हैं मेरे बारे में इमाम या नहीं, लेकिन इमाम मौजूद है, इमाम वक्त मौजूद है, मासूम मौजूद है, मासूम मौजूद है। और कह रहे हैं वह मनकान अमिन अलफ़ार, रिवायत तवील है, उसका आखिरी हिस्सा नकल कर रहा हूँ, किसी और मौके पर इस रिवायत की तफसील अर्ज करूँगा कि तकलीद के लिए इमाम ने क्या फरमाया है, किन लोगों की तकलीद करें, किन लोगों को मुश्तहिद माने, किन लोगों की तकलीद हम पे वाजिब हो जाती है। वह मनकान अमिन अलफ़ार, फ़ुकहा में से जो कोई इन चार सिफात का हामिल हो मालिक हो तो उसकी तकलीद करो। मनकाना मिन अलफुकाह साइन लिनफ्से, जो अपने नफ्स को बचाने वाला हो, साइन मसून से, मसून ने निगहदाश हिफाजत करने वाला हो, हाफिज़न लिदीने अपने दीन की हिफाजत करने वाला हो, मुखालिफन लिहवा हो अपनी ख्वाहिशात नफसानी का मुखालिफ हो, वो मुतियान ले अमर मौला और सबसे बढ़कर अपने मौला का यानी खुदा रसूल और इमाम वक्त का, इमाम वक्त का मुतीर हो, फरमा बरदार हो, उसके नक्श कदम में चलने वाला हो, पूरी दुनिया एक तरफ हो जाए लेकिन वो डटा रहे। यही वजह है सातवें इमाम इमाम मूसा कादिम अलैहिस्सलाम इरशाद फरमाते हैं बहुत जल्द कौम की जरजमीन से एक मर्द खड़ा होगा हमारी औलाद से, पूरी दुनिया एक तरफ होगी वो एक तरफ होगा। अगर खुमैनी के लिए, इमाम खुमैनी के लिए वाज़े दिवाज़ सफीनतुल बिहार में मौजूद है इमाम की, कि मोती हो अपने मौला का, डर जाने वाला हो, भागने वालों में से ना हो, फरार करने वालों में से ना हो, मुतियान ले अम्र मौला, मेरे मौला का हुक्म है इताअत कर। फलिल आवाम में आई युकल्लिदुहु, अवाम को चाहिए उसकी तकलीद करें। ये जो हमने कहा ले लाम, जो लाम तालील इस्तेमाल किया गया है, अब थोड़ी सी ग्रामर की एक बहस छोटी सी छेड़ कर आगे गुजर जाऊँ, ये ऑप्शन के लिए नहीं है, इंतखाब नहीं है, एप्टीट्यूड टेस्ट की तरह नहीं है कि एक सवाल के नीचे चार जवाब, कोई एक इंतखाब करने जी नहीं। फलिल आवामे यानी अलल आवामे, आवाम पर लाजिम जरूरी है कि वो तकलीद करें। ये कौन कह रहा है? ग्यारहवां इमाम। इमाम जिंदा है, मौला आप जिंदा हैं, फिर आप अपने जमाने में तकलीद का हुक्म दे रहे हैं। ये सिर्फ ग्यारहवें इमाम नहीं दे रहे, छठे इमाम के जो शागिर्द, इमाम ने एक रवायत के बनावा 4000 शागिर्द तरबियत किए, ये कोई नाउज़ुबिल्लाह मैट्रिक पास नहीं थे, ये फुकहा मुज्तहिदीन थे। अरे जिनके मकतब से लोग निकलें और एक मकतब के इमाम बन जाएं, तो ये कहते हैं लौला सनातान लहलका नोमान। इमाम अबू हनीफा कहते हैं कि अगर जाफर सादिक की 2 साल शागिर्दगी ना करता तो अबू हनीफा हलाक हो जाता। ऐसे ऐसे अफराद, ऐसे ऐसे लोग जो शागिर्दगी पे नाज करें जाफर सादिक की। बाबा एक कीमिया, फादर ऑफ केमिस्ट्री, इमाम का शागिर्द। अब अगर इस मौजू को लेकर चलूं तो फिर हट जाऊंगा, लेकिन मैं बता रहा हूं इमाम ने ऐसे ऐसे फुकाहा तरबियत की। अपने जमन में जाओ विलायत तकवीनी के तहत इमाम ने ही नहीं कहा कि मैं यहां से अमर करता हूं हवा को कि जहां जहां मेरे शिया हैं, जहां जहां मेरे चाहने वाले हैं, जिस जिसके जहन में जो सवाल है, सबको उसके सवाल का जवाब पहुंच जाए, ख्वाब में बशारत हो जाए। जी नहीं, तय नहीं है। इमाम तो उठाने बिठाने लड़ाने तैयार करने आया था, निकम्मा बनाने नहीं आया, नाउज़ुबिल्लाह सुस्त काहिर बनाने नहीं आया। तकवीनी मसला इमाम कर सकता है लेकिन नहीं करेगा, क्यों? निजाम कायनात है हमारा, मुझे उठो आओ चलो हमारी बारगाह तक पहुंचो, मकतब में जाऊ अदब तय करो, हमारे पास आओ तो चलो तो बैठो तो जद्दोजहद तो करो। इमाम कर सकते थे नहीं, अपने शागिर्दों को फुकाहा को तरबियत करके भेजा इमाम ने। अबान बिन तगलिब इमाम का ऐसा सहाबी, इमाम नाज कर रहे हैं, अबू बसीर इमाम फखर करते हैं ऐसे ऐसे फुकाहा मुज्तहिदीन पर। अबान बिन तगलिब इजलिस फिल मस्जिद व इफ्तिलिन नाज, बैठो मस्जिद में और फतवा दो। इमाम के जमाने में लोग कह देते हैं कि ये तो असर गैबत कुबरा की ईजाद है, चंद मौलवियों ने मिलकर इज्तिहाद को गढ़ लिया खुम्स खाने के लिए। तारीख तो उठा के पढ़े भाई मोहतरम, छठे इमाम अपने जमाने में, ग्यारहवें इमाम अपने जमाने में, और फिर तकलीफ से बढ़कर हुक्म इमाम का वो अमल हवा दिसुल वाकया, रोजमर्रा के जो इनफरादी इज्तिमाई वाकयात और उनामा हो रहे हैं। फर्जउ इला रुवात अहादीसना, उन रावियों की तरफ रुजू करो कि जो हमारी रिवायात को नकल कर रहे हैं। कौन? बारहवें इमाम कह रहा है, आपका बारहवें इमाम, और कह रहे हैं फिर अगला जुमला सुनिए, फइन्नहुम हुज्जती अलैकुम व अना हुज्जतुल्लाह, वो जिनको मैं अपना तरफ से फकीह बना रहा हूं कि इनकी तरफ रुजू करो, ये तुम पर मेरी तरफ से हुज्जत, और मैं तुम सब पर और इन फुकहा मुज्तहिद वली फकीह पे हुज्जत। वहां से हुक्म है, अब कोई और ना माने ना मानना चाहे ये अलग बात है। तो इंटरनेशनल लेवल पर हमें ले जाने की कोशिश की है इमाम ने कि देखो बैनुल अक्वामी सतह पर जाके सोचने की कोशिश करो, गली कूचों से निकलकर, तंग तारीख फिक्रों की वादियों से निकलकर इमाम के साथ अपने उफक को रोशन करने की कोशिश करो, तब जाके तुम इस काबिल होगे कि अपने इमाम जमाना का इंतजार करो। और अलबलदुल अमीन में रिवायत मौजूद है इमाम की, इंतजरुल फराज। अब वक्त के दामन में गुंजाइश नहीं कि मैं हर इमाम का जुमला अपने जमाने के इमाम के लिए पेश करूं। हर इमाम ने एक एक जुमला कहा है और कयामत का जुमला है हर इमाम का। यानी मैं समझता हूं कि पूरा अशरा चाहिए उसके लिए कि हर मासूम ने
ہمارے زمانے کے امام کے لیے کیا کہا ہے؟ پورا شرح چاہیے. چنانچہ امیر المومنین فرمانے البلد الامین نامی کتاب میں روایت موجود ہے، فرماتے انتظر الفراج، گشائش کا، ظہور کا، وسعت کا انتظار کرو. اور میں عرض کر چکا ہوں فرج کا معنی ظہور نہیں ہے، توجہ رکھیے گا. اس پہ میں گفتگو کر چکا ہوں، اس کو دوبارہ سے ڈسکس نہیں کروں گا. یہ بھی اسی 7 دنوں میں پہلی محرم سے 8 محرم تک ہم نے اس کو ڈسکس کیا ہے. چنانچہ وہاں پر کہا کہ انتظار ہمارے چوتھے امام امام زین العابدین علیہ السلام ارشاد فرماتے ہیں انتظار الفرج من احب العمل، محبوب ترین عمل میں سے ایک عمل اپنے زمانے کے امام کا انتظار کرنا ہے. انتظار کرو. لیکن انتظار کا کیا مطلب ہے؟ انتظار کا مطلب یہ کہ بیٹھے رہو ہاتھ پہ ہاتھ رکھ کر؟ نہیں. اب میں حقیقی انتظار کی صفات بیان کروں. پہلا عنصر، پہلا نقطہ یہ ہے کہ روشن مستقبل کی امید دلانا. حقیقی انتظار کیا کرتا ہے؟ روشن مستقبل کی امید دلاتا ہے. اب یہاں سے میں دوبارہ ایک اور بحث کی طرف رابطہ اپنا جوڑوں گا جو میں کر چکا ہوں، یہاں پہ دوبارہ اس کو قدر مختصر انداز سے کھول رہا ہوں تاکہ مومنین کے جو سماج عالیہ ہیں اور فکر ہے وہ مربوط ہو جائے. یہاں پہ امام نے کہا کہ انتظار کرو احب الاعمال، بہترین عمل. اور وہاں پہ امام نے کہا کہ اس طریقے سے انتظار کرو کہ گویا تم اگر تمہیں ابھی حکم دیا جائے تو ابھی لبیک کہو، ابھی لبیک کہو. اور اگر ایک روایت میں آپ کو سنا دوں تو جب میں نے پڑھی تو میں پریشان ہوا، میرے استاد محترم مفسر قرآن حضرت آیت اللہ جواد عاملی نے جب روایت نقل کی ہے، نعمانی نے الغیبہ نامی کتاب میں بھی نقل کی ہے، اور اس کا اصل مظہر نہج البلاغہ ہے، معذرت چاہتا ہوں، بحر الانوار ہے. لیعودن، چھٹے امام فرما رہے ہیں، لیعودن احدکم لخروج القائم ولو سہمن. دیکھو تم جو بارہویں امام کی غیبت میں آؤ گے، انتظار کرو گے، تم میں سے ہر ایک شخص کو چاہیے، یہ چاہیے آپشن نہیں ہے، انتخاب نہیں ہے، یعنی واجب ہے تم پر اطاعت کرنی ہے. لیعودن احدکم، احدکم ہر ایک، ایک 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 شخص، کوئی بھی ہو، خاتون خانہ ہو، گھریلو خاتون ہو، جاب کرنے والا ہو، طالب علم ہو، ضعیف ہو، بزرگ ہو، ٹرسٹی ہو، عالم ہو، ذاکر ہو. لیعودن احدکم، احد یعنی ایک ایک شخص، اس کم میں، اس جماعت میں جو جو شامل ہو جائے گا، لیعودن احدکم لخروج القائم ولو سہمن، کہ وہ امام زمانہ کے ظہور کے لیے اپنے آپ کو آمادہ کرے. ولو سہمن، خواہ ایک تیر رکھ کر ہی کیوں نہ ہو. یہ بہت دلیل سے روایت عرض کروں، کتاب میرے پاس بھی اس وقت میرے پاس دانوں پر موجود ہے. یعنی آمادگی کرو امام کے لیے. امام آپ کے دعائیں پڑھ کر، پھونکے مار کے، جنتری منتری سے کوئی ورد سنا کر زمین کو عدل و انصاف سے نہیں بھریں گے، قتل کریں گے، جہاد کریں گے، قتال کریں گے، امام کے ساتھ لڑیں گے. وہ جملہ رہ گیا تھا اللہم جل من انصاری، ہمیں امام کی نصرت کرنے والوں میں سے قرار دے. وآوانہ، امام نے یہ کیوں نہیں کہا اللہم جل من اصحابہ، ہمیں امام کے اصحاب میں سے قرار دے. کیوں؟ صحابی میں اور ناصر میں فرق کیا ہوتا ہے؟ صحابی وہ جو امام معصوم کو دیکھے، ایمان لائے، اور اس ایمان کی حالت پر مر جائے، اسے صحابی کہتے ہیں. اہل سنت کیا فرق ہے؟ ان کے ایک قول یہ بھی پایا جاتا ہے، من رأى النبی فہو صحابی، جس نے نبی کو ایک بار دیکھ لیا وہ صحابی ہے. اس لیے وہ کہتے ہیں رضوان اللہ علیہم اجمعین، جس نے دیکھا وہ سب صحابی ہو گیا، اجمعین کہہ دیتے ہیں. ہم کہتے ہیں نہیں، اجمعین ہمارا شیوا اور مکتب نہیں ہیں، اس لیے کہ یہ منافقین کو تذکرہ آ رہا ہے، یہ بھی تو انہی میں سے ہیں کہ جو بس میں رسول میں بیٹھتے اٹھتے ہیں، رسول کے زمانے میں ہیں، اجمعین ہمارا مکتب نہیں ہے، ہم احترام کرتے ہیں، ہم مانتے ہیں، ہم جانتے ہیں، ہمیں پتہ ہے کس نے کیا کام کیا ہے، خدمات ہیں، تلواریں چلائی ہیں، سر دیے ہیں، زخمی ہوئے، سب کچھ، اجمعین نہیں، یہ ہمارا بالکل واضح، یعنی مکتب تشیع کا واضح اعلان ہے، اجمعین نہیں کہتے ہم. چنانچہ اب وہاں پر امام کیا کہہ رہے ہیں، صحابی وہ کہ صحابی بننے کی دعا مت کرو، کہو امام کا ناصر بنائے، آوان مددگار، یاور مدد کرنے والا، امام کا ہیلپر بنائے ساتھ ساتھ. اب ایک چھوٹی سی مثال میں دوں بچوں کے لیے، آپ میکینک مثال مناسب نہیں لیکن سمجھانے کے لیے بچوں کے لیے، دیکھتے ہیں کہ میکینک جو ہے وہ اس کے ساتھ ایک چھوٹا سا شاگرد ہوتا ہے جس کو چھوٹا کہتے ہیں، بھائی یہ لے آؤ وہ لے آؤ، یہ کیا ملازم ہے ساتھ ساتھ ہے، اس کی ہیلپ کرنے والا ہے، جو یہ کہہ رہا ہے اس کو پورا کر رہا ہے. امام کہہ رہے ہیں کہ امام کے یاور بنو، مددگار بنو، صحابی نہ بنو، دعا نہ کرو. کیوں؟ اس لیے کہ بہت سے لوگ ایسے تھے جو امام کے صحابی تھے، یاور نہیں تھے، مدینے میں رہ گئے، مکے میں ساتھ چھوڑ گئے، مولا تلوار لے جائیے، گھوڑا لے جائیے، یہ صحابی تھے، یاور نہیں تھے. یاور وہ ہوتا ہے جو امام کے ساتھ مکے میں بھی ہوتا ہے، مدینے میں بھی ہوتا ہے، کربلا میں اپنی جان کا نذرانہ دیتا ہے، یہ ہوتا ہے یاور، یہ ہوتا ہے. اس لیے امام کا امام کے لیے دعا کرو، اللہم اجعلنی من، دعا احد کے جملے ہیں یہ، اللہم اجعلنی من انصارہی، مولا میں نصرت کرنے والا بنوں، مدد کرنے والا بنوں، خواہ امام کا زمانہ دیکھوں یا نہ دیکھوں، زمانہ غیبت میں ہوں تو امام کے ہاتھوں کو مضبوط کروں. یعنی چھٹا امام کہہ رہے کہ دیکھو زمانہ غیبت میں بھی رہ کر امام کے یاور مددگار بن سکتے ہو. درود بھیجے محمد و آل محمد. لہذا ہمیں دیکھنے کہ ہم کس طریقے سے امام کی مدد کر سکتے ہیں، کیا کام کریں کہ امام کے دست بازو بن جائیں. تو روشن مستقبل کی امید دلائی ہے، اور روشن مستقبل کی امید سے متعلق جس کی طرف میں نے کہا میں ایک بحث سے رابطہ جوڑنا چاہتا ہوں تاکہ آپ بھی تھوڑے سے مستفید ہو جائیں، وہ یہ ہے کہ دو نظریے ہیں امام کے متعلق، ایک امام موجود اور ایک امام موعود. موجود جو وجود رکھتا ہے، موعود جس کا وعدہ کیا گیا ہے، اللہ نے وعدہ کیا ہے. اہل سنت کہتے ہیں کہ امام کا وعدہ ہے، امام پیدا ہوں گے، آئیں گے، ہم کہیں گے آئیں گے نہیں، وہ موجود ہیں، ایگزسٹ کرتے ہیں، وجود رکھتے ہیں، وجود ہے ان کا. اب یہاں سے دو نظریے ہیں، ایک خورشید موجود مستور، ایک ستارہ معدوم. جو ستارہ معدوم کے نظریے کا قائل ہے وہ کہتا ہے امام آئے گا، ظہور کرے گا، پیدا ہوگا. جو خورشید موجود مستور کا عقیدت مند ہوتا ہے، ماننے والا ہوتا ہے، وہ کہتا ہے نہیں موجود ہے، بادل کے پیچھے اگر خورشید چھپ جائے، اگر چھپ جائے، وہ بادل خورشید کو چھپا نہیں سکتا. خورشید بہت عظیم وجود ہے، اس کی نورانیت، اس کی زوپاشی، اس کی تنویریں، اس کے وجود سے ملنے والی برکات اس بات سے بہت اجل و اعظم و اشرف ہیں کہ بادل کے چند ٹکڑے، توجہ رکھیے گا، بادل کے چند ٹکڑے اسے پوشیدہ کر سکیں. اگر بادل خورشید کو چھپا بھی دیں، نظروں سے غائب ہو جائے، جب بھی سورج کی زوباشیاں ہوتی رہتی ہیں. امام اگر برد غیب میں چلا بھی جائے، اس کی ولایت تکوینی و تشریح ہم سب پہ جاری و ساری رہتی ہے. اس بنا پر سمجھیے، تو دو نظریے ہیں، ایک کہتے ہیں امام آئے گا، امام آئیں گے تو ہم یہ کریں گے، ہم وہ کریں گے، نہیں، امام موجود ہے. اب غائب پر بھی میں تفصیل سے روشنی ڈال چکا ہوں کہ غائب امام کو کیوں کہا جاتا ہے. غائب امام نہیں ہے، غائب ہم ہیں، ہمیں اپنی ذمہ داریوں کا علم نہیں ہے، امام کو علم ہے. امام کہہ رہا والا ناسین لذکرکم، ایشی ہو تم مجھے بھول بھی جاؤ، میں تمہیں نہیں بھولتا، تم میں سے ہر ایک کا نام مجھے یاد ہے، वल्दियत याद है, अरे ये किसका बेटा है, ये उस अली मुर्तजा का बेटा है। तलवार चलती थी तो किसी ने पूछा ये तलवार गिरते गिरते काफिर मुशरिक के सर पर हट क्यों जाती है। अली ने कहा तू जिस्म देख के तलवार चलाता है, मैं हसब नसब शजरा देख के तलवार चलाता हूँ। मैं देखता हूँ कि इसकी सुलभ में कोई मोमिन है, तलवार हट जाती है। तो ये उसी का फर्जंद है, कहता है मैं फरामोश नहीं कर सकता तुम्हें। वला नासीन लज़िक्रकुम, हम जिक्र फरामोश नहीं कर सकते, नहीं कर सकते नहीं करते नहीं हैं, बस अज़्ज़ा नगरा में। तो दो नज़रिए हैं, एक इमाम आएगा करेंगे होगा नहीं, एक एक नहीं इमाम मौजूद, जब इमाम मौजूद है तो आई एम रेडी, मैं तैयार रहूँ, मुझे तैयार रहना चाहिए किसी भी लम्हे जुमे के दिन निदा आ जाएगी। अब एक जुमला बहुत पुराना मुझे याद आ रहा है कि जब इमाम की निदा आएगी तो जितने जवान होंगे सब शब्बेदारी करके सो रहे होंगे, मस्जिद में जो चंद बुजुर्ग होंगे, किसी के पास स्टिक होगी, किसी को ब्लड प्रेशर का मर्ज होगा, माजरत के साथ किसी को हार्ट की बीमारी है, अभी बेचारा तो दौड़ नहीं सकता, भाग नहीं सकता, जो भागने वाले हैं काम करने वाले हैं वो तो आज़ादारी करके शब्बेदारी करके बगैर फजर पड़े सो रहे होंगे। तो समझ किसी भी वक्त आ जाए, किसी भी जो हो सकता है इसी जो में आ जाए, कुछ नहीं कह सकते, कोई वक्त मुअय्यन नहीं कर सकता। तो पहली चीज़ क्या है, उम्मीद दिलाई है। और वो इमाम की जो रवायत मैंने अलबरदुल अमीन से नकल की, मैं बहुत तेज़ी से गुजर उससे नुकात देता हुआ मंजिल की तरफ आ रहा हूँ, वो क्या है, इंतज़ारुल फरज, फरज का इंतज़ार करो, ज़ुहूर का, गोशाइश का, आसानी का, वसअत का इंतज़ार करो। क्यों? इसलिए कि इसमें तुम्हारी बेहतरी है। वला तय्यसु मिन रौहिल्लाह, अल्लाह की रहमत से नाउम्मीद ना हो। यानी ये खुद जिंदा इमाम का तसव्वुर है, ये हमें उम्मीद दिलाने वाला है, मेरा इमाम जिंदा है, गायब नहीं है, गायब हम हैं। तवज्जो रखिएगा, गायब ना होते तो आज हमारी हालत ना होती, हम मुंतजर होते, हम अपनी जिम्मेदारियों पर अमल पैरा हो रहे होते। अज़ीज़ाने किरामी, तो वहां पे दूसरा ये कि आमादगी पैदा करो, दूसरा अंसर ये दिया, दूसरा नुकता ये दिया कि हकीकी इंतजार कौन है कि जो आमादा करता है, तैयार करता है। मैंने किसी मौके पे फिर एक पुराना जुमला बहुत पुराना याद आ रहा है कि आज़ादारी निसाब है इमाम ज़माना की फ़ौज की तैयारी के लिए। फ़ौज की तैयारी के लिए एक निसाब होता है, कोर्स होता है, उसे पढ़ाया जाता है, ट्रेनिंग कराई जाती है, ये आज़ादारी निसाब है। मजलिस क्या होती है, हदीस किस्सा हुई, उसके बाद कोई सोज सलाम कथा पढ़ा, उसके बाद मरसिया पढ़ा, मरसी के बाद फिर मौलाना आए, मौलाना ने ख़िताब किया। सबसे मरकजी चीज़ क्या होती है, ख़िताब होता है तकरीबन सभी जगह के लोग मुंतज़र होते हैं। और मैं उन लोगों को बड़ी शाबाश देता हूँ, उन सोसखानों को कि जो बड़ी मेहनत से मजलिस सजाते हैं। तवज्जो रखिएगा, दो आदमी बैठ, मुझे तो बनी बनाई मजलिस मिल जाती है, चार नारे भी लग जाते हैं, दो गिलास पानी भी पी लेता हूँ, लेकिन असल में काम उन सोसखानों का है, बड़ी बड़ी तगदो से मजलिस सजाते हैं। दो आदमी बैठे होते हैं, चार आदमी बैठे होते हैं और फिर उनका दिल गुर्दा होता है, वाकई मैंने देखा है। इसलिए मैं यानी आमदन इस बात का तस्करा कर रहा हूँ कि जो बच्चे जो सोसखानी और नाइंसाफ़ी होगी कि शहीद सत्य जाफर का तस्करा ना करूँ, जिन्होंने इस सोसखानी के मकतब को जो आम किया है, खुदा उनके दर्जात को बुलंदी अता फरमा, उनके शागिर्दों की हिफाज़त फरमा। दुरूद भेजिए मोहम्मद व आल मोहम्मद। बस सजा निकला भी, तो मजलिस सजाई जाती है। सबसे मरकजी चीज़ क्या होती है, ख़िताब होता है, उसके बाद मातम हुआ, ज़ियारत हुई और नज़र हुई। अब तक ये जो मैंने आयत पढ़ी है, हुवल्लज़ी अरसला रसूलहू बिलहुदा वदीनिल हक़, तवज्जो रखिएगा, अब मैं इसको जोड़ रहा हूँ इमाम ज़माना से। उसने अपने रसूल को दीन हक हिदायत के साथ भेजा, लियुज़हिरहु अला दीन कुल्लिही, ज़ाहिर कर दे, लोग कहते हैं ज़ाहिर कर दे, नहीं ज़ाहिर नहीं, यानी ग़लबा दे दे, वो तो रसूलुल्लाह ने दिखा दिया, ग़लबा पा गया, बिस्तर पे सुला के दिखा दिया, चादर के नीचे हदीसे किसा की तफसील में दिखा दिया, मैदान मुबाहिला में ले जाके दिखा दिया, गदीर खुम के मैदान में हाथ पकड़ के दिखा दिया, लोग नहीं माने। غلبہ حاصل نہیں ہوا دین کو. کب ہوگا؟ جب بارہویں حجت آئے گی. توجہ رکھیے گا, جب بارہواں امام آئے گا. تو یہ جو ہم جو کچھ کر رہے ہیں یہ ابھی سوز خانی ہو رہی ہے کہ آج آؤ مجلس میں امام کا مرکزی خطاب ہونے والا ہے, وہ آ کے مجلس پڑھے گا, اور مجلس پڑھنے کے بعد ماتم ہوگا, اور ماتم کرنے کے بعد تبرک لے کے گھر مت چلے جانا. اس کے بعد تلوار نکلے گی, مردوں کے جوہر کھلیں گے, حسینیوں کے دعووں کی کلی کھل کے سامنے آئے گی. ارے اتنے نعرے لگا دیتے, یا اتنا کنہ محکم, اے کاش کربلا میں ہوتے, مولا یہ کرتے وہ کرتے, سبیلے لگاتے. تو ابن زہرا آ کے یہ کہے گا, میں فرزند حسین ہوں, اب جس جس کے دل میں یزیدیت سے جنگ کی تمنا ہے میرے ساتھ شامل ہو جائے. اصل مجلس وہاں ہوگی, یہ تو پریکٹس کر رہے ہیں, یہ تو مشق ہو رہی ہے. جیسے مکتب میں مشق کے لیے تختی دی جاتی تھی, تختی لکھنے کا شرف ہمیں بھی حاصل ہوا ہے, بہت پرانا نہیں ہوں لیکن تختی لکھنے کا شرف. تو استاد ایک صدر لکھتا الف بے پے تے, اب جتنے بھی اس میں حروف آ جاتے تھے وہ سر مشق کہلاتی ہے, اس کے مطابق انجام دو. کربلا سر مشق زندگی ہے, تمہارے انتظار کی راہوں کو, طریق اور میتھڈ کو متعین کرنے والی ہے. درود بھیجی محمد و آل محمد. آمادگی پیدا کرو, اپنے آپ کو ریڈی کرو, تیار علم لحاظ سے, اخلاقی لحاظ سے تیاری پیدا کرو. درود بھیجو محمد والے میں. انفرادی طور پر بھی, اجتماعی طور پر بھی. یہ نہیں کہو کہ امام آئے گا تو پھر وہ امام کرے گا. ایک تقریبی انتظار کیا ہے, وہ یہ کہتے ہیں نظریہ ہے لوگوں کا کہ گناہ کرو, برائیاں پھیلاؤ, جتنی برائیاں پھیلیں گی امام آئے گا جلدی. ایک یہ نظریہ نہیں, لوگ اس حد تک گمراہ ہو جاتے ہیں کہ برائیاں پھیلاؤ امام آئے گا, نہیں, اصلاح کرو. اور ایک اور نقطہ وہ یہ کہ اپنے آپ کو اخلاقی فضائل و کمالات سے آراستہ کرو. تمہارا اخلاق, تمہارا کردار, تمہارا گھر, تمہارا گھرانہ, تمہاری ملازمت, تمہاری مسجد, تمہاری اذان, تمہارا محفل میلاد, تمہارا میل جول ہمسایوں سے, زوجہ سے, بچوں سے, عالم سے, عوام سے, گھر میں, بازار میں, جہاں جہاں تمہاری زندگی پھیلی ہوئی ہے, اصلاح کرو. یہاں پہ مجھے معاف نہیں کہ وہ بہت خوبصورت جملہ یاد آ رہا ہے, منتظران مصلح باید خود صاحل باشر. مصلح یعنی اصلاح کرنے والا. یہ جو بعض اوقات ارباب علم و دانش دیکھتے ہیں کہ میں بعض مترادف الفاظ لے کر آتا ہوں, اس کی وجہ یہ ہے کہ ہمارے نوجوانوں کی جو اردو ہے وہ بہت ہی ویک ہو گئی ہے, ویک بھی جان بوجھ کر کر رہا ہوں, ضعیف ہو گئی ہے, لاغر ہو گئی ہے. تو کونی مار کے پوچھتے ہیں کہ مولانا کیا کہہ گئے, یہ کون سا صیغہ استعمال کر گئے. تو بعض اوقات مترادف لانا پڑتا ہے. مصلح کا معنی اصلاح کرنے والا ہے. اصلاح کرے گا کون؟ آ کر امام اصلاح کرے گا. دعاؤں کے ذریعے سے اصلاح نہیں کرے گا, تب یاد رکھیے گا, تلوار کے ذریعے سے اصلاح ہوگی, کردار کے ذریعے سے اصلاح ہوگی. بس اصلاح کرو اپنی. لہذا جو مصلح کا انتظار کریں انہیں بھی صالح اور نیک ہونا چاہیے. آپ کی آنکھیں نیک بنیں, آپ کے کان نیک بنیں, آپ کے جسم کے اعضاء, آپ کے اخلاق کردار سب نیک بنیں. بس اذن, یہ ہے حقیقی انتظار کہ امام کے لیے تیاری کرو. اور اس اصلاح کے لیے, بات اصلاح کے آگے تو بس یہی سے مسائل کو جوڑتا ہوں, یہ اصلاح مقصد امام حسین علیہ السلام ہے. ایک طالب علم, ایک محقق ہونے کے ناطے میں قریب دعویٰ یہ بات کہہ رہا ہوں, امام حسین کے مستند, شرط کیا ہے, مستند اقوال, خطبات, احادیث میں سے کوئی ایسا لفظ دکھائیے جس کو امام نے اپنا مقصد قیام کہا ہو. ایک چیز کو امام نے اپنا مقصد کہا ہے, مستند. پھر یاد رکھے گا, ایکس وائی زیڈ, ایس ایم ایس, واٹس اپ, سوشل میڈیا, نہیں, یہ حجت نہیں ہے. गूगल भी हुज्जत नहीं है, गूगल इंफॉर्मेशन दे देता है, इसकी एथेंटिसिटी, इसकी सनद, इसकी एतबार, इसका वज़्न, इसकी इसका सकील होना नहीं ना मालूम है। मुस्तनद किताब है खुतबात इमाम हुसैन अज़मदीना तक करबला, वहाँ पे इमाम हुसैन के सारे खुतबात को जमा किए गए। मेरे पास अर-रकबुल हुसैनी नामी एक किताब है, अरबी ज़बान में 5-6 जिल्दें हैं, बड़ी खूबसूरत किताब है। दिल तो चाहता है तर्जुमा करूँ, लेकिन बहरहाल तर्जुमा करने की ठानता हूँ, लेकिन आगे हिम्मत नहीं होती कि इसको छापेगा कौन, बस इसी उम्मीद से मैं बैठ जाता हूँ। क्योंकि इससे कबल भी मैंने इमाम ज़माना पर और हदीस किस्सा पर कुछ कलम चलाने की कोशिश की है, लेकिन फिर देखता हूँ कि जब छप नहीं सकती तो फ़ायदा क्या, लेकिन फिर से उम्मीद से लिख देता हूँ, तर्जुमा कर देता हूँ, शायद कोई बाद में आए उसको छपवा दे। तो दुआ अहद पर भी मैंने एक तहकीक लिखी है, हदीस किस्सा फैमिली लाइफ पर भी एक तहकीक लिखी है। इंशाल्लाह अगर खुदा ने इस हकीर नाचीज़ को तौफीक दी तो उसका भी तर्जुमा इंशाल्लाह कर मदरूब जी मोहम्मद वाले, वहाँ पर भी सारी किताबों का मजमू है, मकातिल का, तारीख की किताबों का, 5-6 जिल्द की, अर-रकबुल हुसैनी यानी हुसैनी कारवां मदीने से शुरू हुआ और फिर मदीने तक पूरे हालात और वाक़ तफसील के साथ, दलाइल के साथ, सनत के साथ और किताबों के हवालों के साथ, मुसनद किताबों के। इमाम हुसैन जब मदीने से निकल रहे थे वहाँ पे कहा था हादमन औसा अला हदम औसा अली इब्न हुसैन, ये वसीयत है हुसैन इब्न अली के अपने भाई मोहम्मद इब्न हनफिया के नाम, तहरीर लिख के दे है ताकि तहरीफ ना हो सके। इन्नमा खरज तो लितलब इस्लाम, और भी उसमें जुमले हैं वो हज़्फ़ कर रहा हूँ, जहाँ हुकूमत फसाद बिगाड़ रियासत के लिए हुसैन ही निकल रहा, इन्नमा ये सिर्फ़ और सिर्फ फ़कत, जैसे आप कहते हैं इन्नमा युरीदुल्लाह, अल्लाह का इरादा बस ये है, इन्नमा वलीयुकुमुल्लाह, इन्नमा से बेहतर अहले तशी, इन्नमा को अहले तशी से बेहतर कोई नहीं जाता, इन्नमा सिर्फ़ और सिर्फ तुम्हारा वली अल्लाह रसूल और साहिबान ईमान है जो हालत रुकू में ज़कात देते नमाज कायम करते, इन्नमा सिर्फ़ फ़कत, इसके अलावा दैट्स ऑल, दरवाज़ा बंद, बाब मस्दूद, एक हदफ है इन्नमा खरज तो, ये जो मैं निकल रहा हूँ क़याम कर रहा हूँ, लितलबिल इस्लाह फी उम्मत जद्दी, अपने नाना की उम्मत की इस्लाह के लिए, अल्लाह अकबर, इस्लाह। तो जब जब इमाम हुसैन का मकसद इस्लाह है तो फिर इमाम ज़माना का मकसद भी इस्लाह होगा, इस्लाह करेंगे, इस्लाह करें अपने आमाल की, अपने घर की, अपनी ज़िंदगी की, मजालिस के ज़रिए से, और यहाँ पर मस्जिद आले बाब ट्रस्ट के ज़रिए तमाम तस्करत नर्स कर दूँ, इसलिए कि वो ज़हमत करने वाले शख्सियात के चेहरे यहाँ पर मैं देख रहा हूँ जो मुसलसल इल्म की खिदमत कर रहे हैं, नाम लेने की आदत नहीं है कि इसलिए कि मुमकिन है और भी अफराद हों, दिलादारी हो जाए कि फ़लाँ का नाम ले लिया, फ़लाँ का नाम ले लिया, क्योंकि हमारा नाम नहीं लिया, शायद इनकी कोई आपस में कोई जी कोई कनेक्शन है नहीं, बहुत से अफराद हैं ट्रस्ट में कि जो नहजुल बलागा की खिदमत कर रहे हैं, और नाचीज़ को भी एक मदरस की हैसियत से नहजुल बलागा की मतालिब को बयान करने का शरफ़ हासिल हुआ है, एक अदना तालिब इल्म होने के नाते। उसी नहजुल बलागा के तहत एक मुकाबला मज़मून नवेसी रखा गया है, नौजवान बच्चे जो हैं उसमें शरीक हो सकते हैं, तफसील जो है वो ट्रस्ट का ऑफिस से ले सकते हैं। नहजुल बलागा यानी क्या आपके ख्याल में, तवज्जो रखिएगा, नहजुल बलागा अलग है अमीरुल मोमिनीन से, अलग है नहीं, जो अली है उसी का कलाम नहजुल बलागा है, वो बोलती किताब है, ये तदवीन शुदा किताब है, अली नहजुल बलागा नातिक है, तवज्जो रखिएगा, और नहजुल बलागा अली सामित है, जैसे कुरान नातिक और कुरान सामित, कुरान सामित यानी कुरान, कुरान नातिक यानी अहले बैत, अली नहजुल बलागा है नातिक, कलाम करने वाला, बताने वाला, सलूनी के मिंबर पर सलूनी कबलन तफ़क़दूनी का नारा लगाने वाला, दावा करने वाला, और नहजुल बलागा अली सामित है। तो नहजुल बलागा और अली में कोई डिफरेंस नहीं है, सिर्फ ये बोलता है, ये किताब बोलती नहीं है, किताब बोलती है वैसे लेकिन कलाम लफ्जी मलफूजात के तहत नहीं बोलती। तो जब आप कहते हैं कि नहजुल बलागा वही है कि जो अली कहना चाह रहे हैं, तो यहां से एक जुमला देना चाहता हूं कि आजादारी भी वही होनी चाहिए जो हुसैन अलैहिस्सलाम चाहते हैं, فرق نہیں ہو سکتا ذرہ برابر. جہاں فرق نظر آ جائے سمجھ جائیے کہ یہ ہماری ایجاد ہے, حسین کا جملہ نہیں ہے, حسین کی عزاداری نہیں ہے. تو حسین کا مقصد اصلاح امت, عزاداری کا مقصد بھی اصلاح ہونا چاہیے. خواتین حجاب کے ساتھ آئیں, دیکھا جاتا ہے بعض اوقات, دیکھتے ہیں ہم کہ خواتین امام بارگاہ میں آ رہی ہیں, علم پہ آ رہی ہیں, شب عاشور ہے, محرم ہے, جلوس ہے, بے پردہ بے حجاب. پھر حجاب کا وہ خاص وضاقت, اللہ اکبر, مذہب نہ بنائیں میری مائیں بہنیں, جوان بچے, اگر کوئی آ بھی جائے آپ اپنے اخلاق و کردار, اپنی نگاہوں کو کنٹرول میں رکھیں, اصلاح ہونی چاہیے. بس حضرت کرم, اس اصلاح کے لیے میں محسن کرب و بلا آئے ہیں, اور اصلاح کی بہت بڑی قیمت دی ہے حسین ابن علی نے, ایسی قیمت کہ جو شاید کائنات میں کسی معصوم نے نہیں دی. سر دے دیا اپنا حسین نے, علی اکبر کا جگر دے دیا, قاسم کا لاشا قربان کیا, اون محمد کے لاشے اٹھائے, عباس کی شہادت گوارا کی اس اصلاح امت کے لیے. علی اصغر جیسے معصوم بشیر طفل خوار کی شہادت قبول کی, یہ قیمت حسین کی بہت بھاری قیمت ہے. لہذا اس عزاداری کی حفاظت دل و جان سے لازم اور ضروری اور واجب ہے ان پر, تاکہ امام کے ساتھ شامل ہو سکے. 11 محرم آ گئی, شام غریبہ ہو چکی, زہرا کا گھر لٹ چکا, آل ابا کا پنج دن کا خاتمہ ہو گیا. اللہ اکبر, بڑی قیامت کا جملہ ہے حضرت علی کرم, جن کے لیے بدن یہی تو پانچ میں مقصود کائنات, خیر النساء حسین حسن مصطفیٰ علی, جن کے لیے زمین کا بچھونا آسمان کا شامیانہ سجایا گیا تھا انہیں پر زمین کو تنگ کر دیا. ارے جن کے نام سے یہ دریا جاری ہوتے ہیں, یا ملائکتی وسکان سماواتی انی ما خلقتو سما مبنیا ولا ارض مدحیا ولا قمر منیرا ولا شمس مضیا فلک یدور ولا بحر یجری, کوئی دریا میں نے نہیں چلا ان کی محبت میں. ارے جن کے لیے دریا جن کے نام سے بہتے ہوں انہیں پر پانی بند کر دیا گیا. اللہ اکبر, کیسے مصائب ہیں, کیسے مسلمان ہیں, یہ کیسے مسلمانی ہے, یہ کیسا اسلام ہے کہ جو فرزند رسول کو کربلا میں تہ تہ کر دے. بس حضرت علی کرامی, آپ نے, کل میں سوچ رہا تھا شام غربی کی مجلس میں ہم کتنے تھکے ہوئے تھے, گھر آئے ہم نے فاقہ شکنی کی, ہم نے دو گلاس رکھے, ایک میں شربت رکھا ایک میں پانی رکھا, پانی کے گلاس پر امام حسین کی نظر دی ہے اور دودھ کے گلاس پر علی اصغر کی نظر دی ہے. اللہ اکبر, دو پیاسے بہت عظیم ہیں, اس لیے کہ کربلا والوں کی جو بچ گئے تو ان کی پیاس تو تھم گئی تھی, بجھ گئی تھی, لیکن یہ دو ایسے تھے کہ جن کی پیاس بجھ نہ سکی. ایک مولا حسین کے امام فرماتے ہیں, اے میرے جد حسین میرا سلام ہو ان ہونٹوں پر, ارے جو پیاس کی وجہ سے مرجھا گئے. ہاں دل کھول کرو نا, آج بڑا قیامت کا دن ہے عزیزان گرامی. اللہ اکبر, ہاں ہم نے نظر دی, ہم نے پانی پیا, ہم آرام سے سوئے. عزیز, ہمارے گھر میں رسم یہ ہے, خصوصاً ہمارے گھر میں, کہ ہم شب عاشور اور شام غریبہ بستر پہ نہیں سوتے, ہم فرش پہ سوتے ہیں. اتنی تکلیف ہو رہی تھی لیکن میں نے کہا تم تو یہاں فرش پہ سو رہے ہو صادق تقوی, لیکن ذرا شام غریبہ آ کے دیکھو, ارے حسین کے ننھے ننھے بچے, جہاں والے بچے جو دیکھ رہے ہیں, کبھی چچا کا لاشا آ رہا ہے, کبھی علی اکبر کا لاشا آ رہا ہے, کبھی قاسم کا لاشا اٹھا کے لا رہے ہیں. یہ بچے سہمے ہوئے, ڈرے ہوئے, سہمے ہوئے تھے, یہ سرزمین کربلا کی خاک میں سو رہے.
اللہ اکبر اجرکم اللہ. بس 11 محرم آ گئی. 11 محرم کا دن کا نکلنا تھا, عجب ہو کا عالم تھا. راوی کہتا ہے کہ میں نے دیکھا کہ ایک دفعہ فوج اس کی آگے بڑھی اور انہوں نے اپنے اپنے فوجیوں کے لاشوں کو اٹھانا شروع کیا, انہوں نے ان کی تدفین شروع کی, انہوں نے ان پہ نماز جنازہ پڑھنے شروع کی. تو میں کہتا ہوں ہائے رے قسمت سید سجاد, شاید سید سجاد دیکھ رہا ہو. ارے زہرا کے لال کا لاشا بے گور و کفن پڑا ہے. جو سوال دوشر بہن نے کیسے برداشت کیا ہوگا, اے بھیا تو سوار دوشر رسالت ہے. ابھی میں جناب زینب کا مرثیہ پڑھوں آپ کے سامنے کہ شان سے بہن نے زینب نے بھائی کو یاد کیا ہے. بس عزاداروں سروں کی گنتی کی گئی, سروں کو تقسیم کیا گیا, خونی نے مختلف قبیلوں میں سروں کو تقسیم کیا ہے. 10 سر ایک قبیلے کو, 17 سر ایک قبیلے کو مختلف قبیلوں میں تقسیم کی گئی ہے. اب جو چھوٹے چھوٹے بچے تھے نا وہ یہ دیکھ رہے تھے. ان میں سے کچھ بچے وہ تھے جن کے لیے باپ کا سینہ بہت اہمیت رکھتا تھا. اللہ اکبر اللہ اکبر. ہاں بچوں نے دیکھا ہمارے والیوں کے سروں کو پھیرایا جا رہا ہے. بس عزیزان گرامی امام سجاد علیہ السلام اس وقت کو یاد کرتے ہیں. اور ابن ایک راوی نقل کرتا ہے کہ میں نے دیکھا جناب زینب آگے بڑھی اور انہوں نے وہ مرثیہ پڑھا جس نے ہر دوست دشمن کو رلا دیا. اللہ اکبر. زینب کبرا آگے بڑھی, اپنے دونوں ہاتھوں کو حسین کے لاشے کے نیچے کیا, پہلا خطاب اپنے اللہ رب العزت سے کیا, ربنا تقبل منا هذا القربان, خدا ہماری اس قربانی کو اپنی بارگاہ میں قبول کر لے. خدا ارے قربانی کی جاتی ہے جانور کی تو پہلے پانی پلایا جاتا ہے, پہلے قبلہ رخ کیا جاتا ہے. خدا یہ ایسی قربانی ہے جسے قبلہ رخ ذبح نہ کیا, جسے پانی نہ ملا. ارے یہ 3 دن کے بھوکے کی قربانی ہے. اجرکم اللہ. اس کے بعد مدینے کا رخ کیا بنت علی نے, یا رسول اللہ صلی علیک ملک السما, میرے جد نانا رسول اللہ آپ آسمان کے فرشتوں کو درود و سلام ہو, ہذا حسین مرمل بالدماء, یہ آپ کے گود کا پالا حسین جو خون میں غلتا ہے. اللہ اکبر. مرمم مقطع العضاء مسلوبۃ العمامۃ والرداء, ارے جس کے جسم کا بند بند کھلا ہے. ارے یہ وہ واحد شہید ہے جس کے لاشے کو گھوڑوں نے پامال کر دیا. اللہ اکبر. اس کے بعد جناب زینب نے ایک ایسا کام کیا, اشقیا رونے لگے. اور ایسا کام نہ نانا رسول اللہ نے کیا, نہ بابا علی نے کیا, نہ ماں فاطمہ زہرا نے کیا. اور ایک دفعہ حسین کی کٹی ہوئی گردن کی رگوں پر بوسا دیا, یا رسول اللہ یہ آپ کا حسین ہے. اے مادر, ارے یہ وہ حسین ہے جسے تو نے چکیاں بیس بیس کے پالا تھا. بابا یہ آپ کا حسین ہے. ارے جس کا رونا برداشت نہیں ہوتا. وقت آخر بی بی دو عالم نے جناب امیر المومنین سے کہا تھا, علی دیکھو میں اس دنیا سے جا رہی ہوں, میرے بچے کا خیال رکھنا حسین کا. اس لیے کہ حسین کو رات میں پیاس لگتی ہے, ارے پانی اس کے سرحانے رکھنا, ایسا نہ ہو میرا بچہ کبھی پیاسا رہ جائے. بابا یہ اس کا لاشا ہے. اللہ اکبر. اس کے بعد حسین سے مخاطب ہوئی خواہر حسین. اللہ اکبر. اے حسین زینب تجھ میں قربان ہو جائے, زینب تجھ میں فدا ہو جائے. اے بھیا ارے تو غائب نہیں ہے, تو موجود ہے کہ تیرے آنے کی امید کی جائے, تو زخمی نہیں ہے کہ تیرے زخموں کی بہبودی کا علم ہو جائے. حسین تو کشتہ ظلم و جفا ہے. اب یہ کہہ کہ بیوی نے گریا شروع کیا، اللہ اکبر، 200 دشمن رونے لگے. بس جب روانگی کا حکم ملا، بیوی زینب آگے بڑھی. ارے ہاں، ایک روانگی یہ ہے 11 محرم کی، ایک روانگی 28 رجب کی. یاد رکھنا، بہت فرق ہے. وہاں محرم ساتھ ہیں، یہاں کوئی محرم نہیں ہے. وہاں نہ محرم نہ تھے، یہاں نہ محرموں کا بازار لگا ہے. اللہ اکبر. ام فرما تھی، زینب نے سوار کیا، ایک ایک بیوی کو سوار کیا، اب آخر میں سید سجاد کو سوار کیا. اب زینب نے ترائی کی طرف دیکھا، روتی آنکھوں کے ساتھ ایک جملہ کہا. بیویوں نے سر پیٹ لیا، کہا عباس، ارے زینب سوار ہونا چاہتی ہے، آؤ بھیا، بڑی شان سے لے کے آئے تھے نا. ارے بھائیوں کو تو بڑا آرما ہوتا ہے، بہنوں کا. ارے زینب پکار رہی ہے، ابا زینب کو تلاش کرو. بس عزیزان گرامی، مجھے نہیں معلوم بی بی کیسے تھے، کیسے سوار ہوئی. قافلہ چلا، یا بی بیوں نے خواہش کی، یا جان بوجھ کر عدو آل محمد نے بی بیوں کو اجزا سے طاہرہ سے گزر کیا، مقتل سے. بس ایک دفعہ بی بیوں نے لاشوں کو دیکھا، بے گورو کفت، ارے کیا گورو کفن لاشیں ہیں. بس ایک دفعہ، اس لیے کہہ رہا ہوں کہ خیام جل چکے ہیں، جہاں پر حسین نے جنازوں کو رکھا ہے وہاں سے جنازے ہٹا کر سروں کو کاٹا گیا تھا. ایک دفعہ صحرا میں لاشیں ڈال دیے گئے. اب بیویوں نے دیکھا، ایک دفعہ رونا شروع کیا. ارے کوئی کہہ رہی ہائے اکبر، کوئی کہہ رہی ہائے آن محمد، ہائے اصغر. بس ایک دفعہ ام کلثوم نے دیکھا، اب نے آپ کو اونٹ سے گرا لیا. بھیا، ارے تیرا لاشا بے کفن ہو. پس زینب نے ایک جملہ کہا، بھیا اگر سر پہ چادر ہوتی تو تیرے کفن کا انتظام کر دی. آخری روایت عرض کروں، اور آپ پرس دیجئے بی بی دو عالم کو. جب ایک دفعہ اونٹوں کو لایا گیا، اونٹوں پر محملیں نہیں تھی، بے کجاوا اونٹ تھے، اونٹوں میں کھلبلی مچی ہوئی تھی، اونٹ ادھر ادھر بھاگ رہے تھے. کسی نے امام سجاد سے کہا، مولا مولا یہ بتائیے، ہمارا کام شب و روز اونٹوں کے ساتھ زندگی گزارنا ہے، آج تک ہم نے یہ کھلبلی نہیں دیکھی، یہ اضطراب نہیں دیکھا، مولا ماجرا کیا ہے؟ سید سجاد نے سر کو جھکا لیا، آنکھوں سے آنسو بہنے شروع ہوئے. کہا کہ تمہیں پتا ہے یہ اونٹ کیا کہہ رہے ہیں؟ یہ بڑے اونٹ چھوٹوں اونٹوں سے کہہ رہے ہیں، دیکھو ہم مجبور ہیں، ہم بلال محمد کو سوار کیا جائے گا، دیکھو کوئی بے ادبی نہ ہو. اللہ اکبر. ارے جانوروں کو اونٹوں کے اتنی مار بس، اور یاد ہوئے آل محمد بے مکنوں. لعنت اللہ علی القوم الظالمین، سیعلم الذین ظلموا ای من قلبی انقلبون. خدا بندہ ہماری عزاداری قبول فرمائے.